अनि प्रेयरसँग सबैभन्दा हामी अहिले अध्ययन गर्न लागेको कुरो चाहिँ केही एकदमै स्पष्ट गरी हामीले जान्नुपर्ने भिन्नताहरू बाइबल नत्र हाम्रो लागि चाहिँ एउटा हामीलाई अलमल लाग्छ जब पढ्दाखेरि जब अलमल लाग्छ जब बुझ्दैनौँ तब हामीलाई चाहिँ बाइबल पढ्न चाहिँ त्यति रुचि हुन छाड्छ अनि त्यसैले गर्दाखेरि यो एकदम महत्त्वपूर्ण छ किनभने बाइबल पढ्न फेरि हामीलाई एकदम खाँचो छ पढ्न मात्रै होइन अध्ययन गर्न बुझ्न परमेश्वरको इच्छा जान्न परमेश्वरसित सङ्गति गर्न हाम्रो जीवनमा स्वतन्त्रपूर्वक अगाडि बढ्न पापमाथि विजय हुन सेवामा सामर्थ्य पाउन यी सब कुराहरू परमेश्वरको वचन बिना त हुँदैन त्यसैले यदि शैतानले तपाईँलाई चाहिँ बाइबल पढ्न नै निरुत्साह गराउन सक्छ भने चाहिँ सफल भयो तपाईँलाई चाहिँ एउटा निष्क्रिय विश्वासी बनाउनलाई असल भण्डारी बन्नुहुन्न त्यसैले प्रयत्न गर भनेको छ परमेश्वर सामु आफूलाई ग्रहण योग्य तुल्याउनलाई प्रयत्न गर भनेको छ एउटा असल कामदारले चाहिँ सत्यको वचनलाई के गर्छ ठिक ठिकसँग छुट्याउँछ त्यसको मतलब चाहिँ सिधा काट्नु भनेको त्यो ग्रिकको शब्द सिधा काट्नु अर्थात् ठिक अर्थ लगाउनु भिन्नतालाई चाहिँ खिचडी नबनाउनु अनि त्यसैले तिनवटा कुराहरूको भिन्नताहरू अध्ययन गर्न चाहिरहेको छौँ अब सबै भ्याउन पनि नसक्छ नसकिएला पहिलो चाहिँ ख्रिस्टका दुई आगमनहरू बीच भिन्नता दोस्रो चाहिँ पाँच न्यायहरू बीच भिन्नता र तेस्रो चाहिँ दुई बौरी उठाइहरू बीच भिन्नता आउनुहोस् हामी प्रार्थना गरौँ धन्यवाद पिता जुन यो अवसर पाएका छौँ फेरि यस दिन हामीलाई दिनुभएको स्वास्थ्य प्रबन्धहरू सबै परिश्रम गर्ने दाजुभाइ दिदीबहिनीहरूको लागि धन्यवाद चढाउँछौँ तपाईँले नै हामीलाई जे बल बुद्धि अनुग्रह गर्नुभएको छ त्यसैद्वारा हामी सेवा गर्न पाएका छौँ अनि हामी भन्छौँ पावलले जस्तै हामीले होइन तर परमेश्वरको अनुग्रहले हो अनि तपाईँकै पढाइ होस् तपाईँको महिमा होस् हामीलाई सिकाउनुहोस् यस क्लासमा पनि तपाईँको आशिष होस् पिता हरेकलाई प्रभु येशूको नाममा जीवनमा त्यस्ता धेरै कुरा हुन्छन् जसको बीचमा चाहिँ हामीले भिन्नता राख्नै पर्छ अब जुनसुकै पनि सर्प सर्प नै हो तर तराईतिर जाँदाखेरि तपाईँले बगाले सर्प र करेट सर्पको बीच भिन्नता चाहिँ जान्नुपर्छ तपाईँले करेट सर्पलाई बगाले सर्प भन्ठानेर त्यसमा खेल्न थाल्नुभयो भने चाहिँ तपाईँ मर्नुहुन्छ सबै च्याउ च्याउ नै हो तर च्याउ खान तपाईँलाई मनपर्छ भने चाहिँ जुनसुकै च्याउ त खानु भएन भिन्नता राख्नै पर्छ चिन्नुपर्छ नेपालको इतिहासमा विगतमा विभिन्न युद्धहरू भए अनि इतिहास पढ्ने एउटा विद्यार्थीले चाहिँ युद्धका बीच भिन्नता राख्नुपर्छ फरक फरक युद्धहरूलाई आफ्नो प्रश्न पृष्ठभूमिमा बुझिनुपर्छ त्यो गरेन भने चाहिँ त्यो विद्यार्थीले चाहिँ जाँच लेख्दाखेरि चाहिँ कुन चाहिँ लडाइँको बारेमा जवाफ लेख्नुपर्ने अर्को लडाइँको बारेमा चाहिँ उसले जवाफ लेख्यो भने उसले राम्रो अङ्क पाउँदैन कति लडाइँहरू फरक फरक समयमा भए कुनै लडाइँ अन्य लडाइँहरू फरक फरक ठाउँमा भए फरक फरक कारणले भए मल्लकालमा कुनै कुनै युद्ध चले शाहवंशकालमा पनि युद्धहरू चले कुनै युद्ध भोटसित चले कुनै युद्ध बेलायतसित चले कुनै कुनै नेपालकै भूमिभित्र लडाइँ पनि भएको छ कुनै कुनै चाहिँ नेपालभन्दा बाहिर अहिलेको हाल नेपालभन्दा बाहिर युद्ध पनि चलाएको छ नभए यो भिन्नता त बुझ्नु पर्यो एउटा इतिहासको विद्यार्थीले त्यस्तै तपाईँ र म चाहिँ बाइबलको विद्यार्थीहरू हौ उहाँको कामदारहरू हौ अनि हामीले चाहिँ सत्यको वचनलाई ठिक ठिकसँग छुट्याउनुपर्छ धेरैजना मानिसहरू चाहिँ बाइबल पढ्दा अलमल हुने कारण चाहिँ यही हो कि उनीहरूले चाहिँ यो ठिक ठिक भिन्नताहरू नराखेको हुनाले अनि हामी यो तिनवटा कुराको अध्ययन भिन्नताको अध्ययन गर्न खोजिरहेछौँ पहिलो कोरिन्थी 14 अध्यायको 33 पदमा परमेश्वरको एउटा गुण लेखिएको छ त्यहाँ लेखिएको छ परमेश्वर गडबडका परमेश्वर हुनुहुन्न तर शान्तिका परमेश्वर हुनुहुन्छ त्यसैले हामी जो उहाँको सन्तान हो यो दर्शाउने काम चाहिँ हाम्रो हो. हाम्रो परमेश्वर चाहिँ गडबडको परमेश्वर हुनुहुन्न, शान्तिका परमेश्वर हुनुहुन्छ भन्ने कुरा हाम्रो जीवनको सबै पक्षहरूमा देखाउन हामी चाहिँ प्रयासरत हुनुपर्छ. कति कुराहरूमा हामी चुकिरहेका हुन्छौँ तर हाम्रो चाहिँ हुनुपर्छ यस्तै होस् भन्नु हुँदैन, होइन म चाहिँ गडबड होइन, हामी म त शान्तिको परमेश्वरलाई चाहिँ म प्रकट गर्न चाहन्छु मेरो सबै कुरामा. त्यसैले पनि हामीले चप्पल जुत्ता राख्दाधरि पनि हामीले चाहिँ गडबड तरिकाले राख्नुहुन्न, यसो हेर्दा कि सानो कुरा हो तर त्यो सानो कुराले पनि दर्शाइरहेछौँ केही न केही. हाम्रो पोसाकदेखि लिएर हाम्रो कपालदेखि लिएर सबै कुराहरू झन् परमेश्वरको वचनको कुरामा जब आउँछौँ त्यहाँ चाहिँ हामीले गडबडबाट चाहिँ पर बस्नुपर्छ, हामीले चाहिँ ठिक ठिक अर्थहरू जान्नु पर्यो. अब पहिलो चाहिँ ख्रिस्टका दुई आगमनहरूको बीचको भिन्नता चाहिँ हामीले विचार गरौँ. अब प्रभु येशूले म फेरि आउने छु भन्नुभएको छ, कहिले भन्नुभयो 2000 वर्ष अगाडि भन्नुभयो जुन बेला उहाँ आइसक्नु भएको थियो पहिलो पटक, अनि मर्नुभयो बौरी उठ्नुभयो चिहानबाट निस्केर स्वर्ग आउनु भयो म फेरि आउनेछु भनेर प्रतिज्ञा दिएर जानुभयो. त्यसैले उहाँको दुई आगमनहरू छन् भन्ने त त्यहीँबाट बुझ्छौँ. पहिलो आगमन इतिहासको कुरा हो, दोस्रो आगमन भविष्यवाणी हो. ती दुईको बीच भिन्नता राख्नुपर्छ. प्रेरित एक अध्यायमा हामी पल्टाउँ एकचोटि, प्रेरित एक अध्यायमा प्रेरित एकको 9 पदमा चाहिँ स्वर्गारोहणको प्रसङ्ग छ. जब येशू ख्रीष्ट जैतुन डाँडाबाट सशरीर स्वर्ग उचालिनु भयो चेलाहरूले हेर्दा हेर्दै, अनि यहाँ 9 पदमा पढ्छन्, अनि उहाँले यी कुराहरू भनिसक्नु भएपछि तिनीहरूले हेर्दा हेर्दै उहाँ माथि उठाइनु भयो र बादलले उहाँलाई तिनीहरूको दृष्टिबाट ढाकिदियो. अनि 10 पदमा पढ्छ, अनि उहाँ माथि जाँदै गर्नुहुँदा तिनीहरू आकाशतिर एक डिट लगाएर हेरिरहेका थिए, तब हेर दुईजना सेतो वस्त्र लगाएका मानिसहरू तिनीहरूको बगलमा खडा भए, अनि उनीहरूले भने हे गालिलका मानिसहरू हो तिमीहरू किन आकाशतिर हेर्दै उभिँदछौ, तिमीहरूको बीचबाट स्वर्गमा उठाइनु हुने यही येशू नै यही प्रकारले आउनुहुनेछ जसरी उहाँलाई स्वर्गतिर जाँदै गर्नुभएको तिमीहरूले देख्यौ. केही कुराहरू यहाँ ख्याल गर्नुहोस्। पहिलो आगमनमा स्वर्गबाट पृथ्वीमा आउनुभयो होइन, अनि यहाँ स्वर्गारोहणमा के हुँदैछ, उहाँ चाहिँ पृथ्वीबाट स्वर्ग जाँदै हुनुहुन्छ. उहाँ चाहिँ यो स्वर्गारोहणको घटनालाई चाहिँ उहाँको दोस्रो आगमनसँग यहाँ स्वर्गदूतहरूले चाहिँ तुलना गरेको पाउँछन्. अनि यहाँ के कुराहरू याद गर्दा, पहिलो चाहिँ उहाँ चाहिँ माथि लगिनु हुँदाखेरि एउटा अलौकिक बादलको कुरा गरेको छ जसले उहाँलाई तिनीहरूको दृष्टिबाट ढाकिदियो. दोस्रो आगमनमा पनि उहाँ बादलहरूको साथ आउनुहुन्छ भनेको छ, त्यो महिमाको बेग्लै किसिमको बादल. दोस्रो कुरा, उहाँ स्वर्गारोहण हुँदाखेरि चाहिँ आँखाले नै देखे, हेर्दा हेर्दै भनेको छ, त्यसैले दोस्रो आगमन पनि सदृश्य हुनेछ, सबैले देख्नेछन् भनेर लेखेको छ. एकचोटि म एकचोटि पल्टाउँ सबैजना, प्रकाश एक अध्यायको 7 पदमा, प्रकाश एक अध्यायको 7 पद, जसरी उहाँको स्वर्गारोहण भयो त्यसरी नै उहाँको दोस्रो आगमन हुनेछ भन्ने कुरा चाहिँ यहाँ हेर्दैछौ. प्रकाशको साथ हेर उहाँ बादलहरूको साथमा आउनुहुन्छ र हरेक आँखाले उहाँलाई देख्नेछ, उहाँलाई घोच्नेहरूले पनि, अनि उहाँको कारणले पृथ्वीका सारा कुलहरूले विलाप गर्नेछन्. यसरी उहाँको आगमन चाहिँ सदृश्य हुनेछ. तेस्रो कुरा चाहिँ उहाँ शरीर नै जानुभयो, यहाँ भने उहाँ जाँदै गर्नुहुँदा शरीरलाई देखेको थियो, त्यसैले उहाँको दोस्रो आगमन पनि सशरीर हुनेछ, अर्थात् उहाँको महिमित शरीरमै आउनुहुनेछ. एकदम महत्वपूर्ण कुरा. धेरै जुटा शिक्षकहरूले चाहिँ शिक्षाहरूले चाहिँ दोस्रो आगमन भइसक्यो भन्छन्, यो चाहिँ अदृश्य रूपमा भयो भन्छन् है, अर्थात् अन्य तरिकाले बयान गर्छन्। चौथो कुरा के भने, जुन व्यक्ति स्वर्गरोहणमा माथि उचालिनु भएको थियो जैतुन डाँडाबाट, त्यही नै व्यक्ति एघार पदमा यही येशु, कुनै अर्को येशु होइन, किनभने अर्को येशुहरू पनि छन्, झुटा येशुहरू, यही येशु यही प्रकारले आउनुहुन्छ। त्यसैले दोस्रो आगमनमा उही व्यक्ति आउँदै हुन्छ। अब दोस्रो के अरे, पुरान नियमको विश्वासी भनेर आफूलाई एकछिन कल्पना गरौँ। उनीहरूले चाहिँ बाइबल पढ्दाखेरि मसीहको आगमनको बारेमा थुप्रै पदहरू उनीहरूले पढ्न सक्थे, तर उनीहरूले पढ्दाखेरि र हामीले पढ्दाखेरि चाहिँ हाम्रो दृष्टिकोणमा चाहिँ भिन्नता छ। उही पदहरू अनि उही अपरिवर्तनीय कुरा हुन्, तर उनीहरूलाई बुझ्न गाह्रो थियो, हामीलाई बुझ्न सजिलो छ। कारण चाहिँ के हो भने, यो चित्र हेर्नुहोस् है, यो चाहिँ तपाईँ हो, अर्थात् यो वर्तमान युगमा जिरहेको विश्वासी। हामीले चाहिँ पछिल्लोतिर फर्केर हेर्न सक्छौँ अनि भन्न सक्छौँ 2000 वर्ष अगाडि प्रभु यीशु आउनुभयो पहिलोपटक, उहाँ मेरो लागि मर्नुभयो, मलाई बचाउनलाई त्यसो गर्नुभयो भनेर हामी भन्छौँ। अनि साथै अब फेरि आउँदै हुनुहुन्छ भनेर अघिल्तिर पनि हेर्न सक्छ अहिलेको विश्वासीले। त्यसैले यो दोहोरो हाम्रो दृष्टिकोण छ। पुरानो नियमको विश्वासीले चाहिँ एकहोरो दृष्टिकोणले मात्रै हेर्न सक्छ, अब मसीह आउँदै हुनुहुन्छ अरे, उहाँ जन्मिनुहुन्छ बेथलेहममा अनि उहाँले राज्य गर्नुहुन्छ, त्यो दुईवटा आगमनमा हुने भनेर थाहा थिएन। त्यसैले उनीहरूलाई पुरानो नियमको अगमवाणीहरू बुझ्न गाह्रो थियो। जस्तो कि दानियल 7:14, म चाहिँ धेरै पदहरू चाहिँ यो स्क्रिनबाटै गर्नेछु, म यसरी लेखेको छु, उहाँको प्रभुता चाहिँ अनन्त प्रभुता हो जो कहिले टल्ने छैन अनि उहाँको राज्य चाहिँ कहिले नष्ट हुने छैन। मसीहले राज्य गर्नुहुनेछ। अनि त्यस्तै अरू खण्डहरू, दाउदको सिंहासनमाथि र उनको राज्यमाथि त्यसलाई स्थापित गर्नलाई अनि न्याय र धार्मिकताद्वारा त्यसलाई सम्हाल्नलाई, अबदेखि उसो अनन्त अनन्तसम्म उहाँको शासनको बढ्तीको शान्तिको अन्त हुने छैन। ओहो, यो राज्यको लागि उनीहरू फर्किरहेको थिए यसैया 9:7। तर यस्तो पदहरू पनि पढ्थ्यो उनीहरूले, तिनीहरूले मेरा हात र मेरा पाल छेडे, के भनेको होला यो उनीहरूलाई लाग्थ्यो। अनि फेरि यसैया 33:17-22, तिम्रा आँखाहरूले राजालाई उहाँको सुन्दरतामा देख्नेछन्, परमप्रभु हाम्रा राजा हुनुहुन्छ, ओहो हाम्रो राजा आउँदै हुनुहुन्छ। तर फेरि अर्को पद यस्तो पढ्थे, यसैया 52:14, उसको अनुहार अरू कुनै मानिसको भन्दा ज्यादा बिग्रेको थियो, ओहो यो भनेको के होला। यसैया 53:3 पनि पढेर उनीहरू छक्क पढ्थे, मानिसहरूद्वारा ऊ तुच्छ ठानिएको र त्यागिएको छ, शोकहरूको मानिस र दुःखसँग परिचित। त्यसैले मसीहको बारेमा उनीहरूले चाहिँ दुईटा धारामा तस्विरहरू आइरहेको पाउँथे, एउटा चाहिँ शासन गर्ने पराक्रमी शान्तिको राजा, धार्मिकताको राजा, अर्कोतिर चाहिँ दुःख भोग्ने, छेडिने, अनुहार पनि बिगारिने, एउटा शोकको दुःखसँग परिचित व्यक्ति। यस्तो थुप्रै थुप्रै भविष्यवाणीहरू, जस्तो कि दानियल 9:26 फेरि उहाँको मृत्युको बारेमा, अनि 62 हप्तापछि मसीह काटिनुहुनेछ, दानियलको त्यो 490 वर्षको भविष्यवाणीको 483 वर्षको अन्तमा चाहिँ यस्तो हुनेछ भनेर उनीहरूले पढ्दाखेरि मसीह त मारिनुहुनेछ, तब कसरी राज्य गर्नुहुनेछ, पक्कै पनि दुईटा मसीह हुनुपर्छ, उनीहरूको निष्कर्ष कतिजनाको त्यस्तो थियो। तर समाधानको उपाय चाहिँ दुईटा मसीह होइन तर दुईटा आगमन रहेछ भनेर अब हामीलाई बुझ्नको सजिलो छ, हामी किनभने दुई आगमनको बीचमा बाँचिरहेकोले, हामी युहुदीभन्दा असल भएकोले होइन, युहुदीभन्दा हाम्रो विश्वास ठुलो भएकोले होइन, है कदापि होइन, खालि हामी चाहिँ भइसकेको आगमनलाई हामीले चाहिँ इतिहासको रूपमा पछितिर फर्किन सक्छौँ अनि हुन लागेको आगमन दोस्रो आगमनलाई अघिल्तिर हेर्छ, हेर्न सक्छौ तर कतिले हेर्दैन। गमबाणीको केही खण्डहरू हामी अब हेर्न लागिरहेका छौँ अनि म यहाँ स्लाइडमा देखाउनेछु, पदहरू टिप्न सक्नुहुन्छ। अनि यो पदहरूमा चाहिँ एउटा अभ्यास गर्नेछौँ तपाईँ हामी मिलेर। यो पुरानो नियमको पदहरू हुन् अनि नयाँ नियमको पनि सुसमाचारको पुस्तकबाट पनि छ। तर अनि त्यसमा चाहिँ हरेक पद एउटै पद हो अथवा एउटा खण्ड हो, अनि तर एउटै खण्डमा पनि त्यहाँ छुट्याउनु पर्ने हुन्छ। यहुदी विश्वासीलाई पुरानो नियमको समयमा गाह्रो थियो त्यो छुट्याउनलाई, सक्दैन थियो उसको एक अरू दृष्टिकोण भएकोले। तर हामी अब दोहोरो दृष्टिकोणबाट हेर्न सक्ने, दुई आगमनको बीच जिरेको विश्वासी भएकोले चाहिँ छुट्याउन सक्नुपर्ने हो। जस्तो कि मिका 5:2 हामी पढ्छौँ, ख्रिस्ट आउनुभन्दा 500 वर्ष अगाडि लेखेको भविष्यवाणी हो उहाँको जन्मको बारेमा। यहाँ लेखेको छ, तर त चाहिँ बेथलेहम एप्रता त यहुदाका हजारौंको बीचमा सानो छ, तापनि तँबाट मेरो निम्ति एकजना निस्केर आउनेछ जो इजरायलका शासक हुनेछन्, जसका उद्गमहरू त प्राचीन कालदेखि नै अनन्त कालदेखि नै हुन्। तपाईँले रातो अक्षरमा लेखेको भाग चाहिँ के को बारेमा बयान हो? तँबाट मेरा निम्ति एकजना निस्केर आउनेछ, बेथलेहमबाट एकजना निस्केर आउनेछ। यो त प्रभु येशु ख्रीष्टको पहिलो कि दोस्रो आगमन हो? पहिलो आगमन हो, उहाँको जन्मको कुरा गर्दैछ। तर नीलो अक्षरमा लेखेको भाग चाहिँ जो इजरायलका शासक हुनेछन्, यो चाहिँ पहिलो आगमन हो कि दोस्रो आगमन हो? दोस्रो आगमन हामीले त्यो बुझ्न सक्छौँ, तर यहुदी विश्वासीले त सरल पढ्दाखेरि उहाँ जन्मिनुहुनेछ त्यसपछि शासन गर्नुहुनेछ। पूर्वबाट जब ती खगोल शास्त्रीहरू आए अनि यहुदीहरूको राजा कहाँ जन्मिनु भएको छ भन्दाखेरि बाइबल पल्टाएर हेरे अनि बेथलेहममा हुनुपर्छ भनेर उनीहरूले भने, जवाब ठिक थियो। त्यसैले उनीहरूले चाहिँ यो मसीहको भविष्यवाणी हो भनेर जानेका थिए, तर त्यही बेला उहाँले शासन गर्नु भएन, भविष्यमा आउँदै हुनुहुन्छ। जस्तै गरी यशया 9:6-7 पनि रातो अक्षरमा लेखेको चाहिँ पहिलो आगमन हो, हाम्रा निम्ति एउटा बालक जन्मिएको छ, हामीलाई एउटा पुत्र दिएको छ। तर सरस्वती भविष्यवाणी अगाडि बढ्दै जान्छ, अब 81 उफ्रेर सयौं वर्ष भविष्यमा हुने घटना लेखेको छ, अनि शासन उहाँको काँधमा हुनेछ, अनि उहाँको नाम अद्भुत सल्लाहकार शक्तिशाली परमेश्वर अनन्तकालका पिता शान्तिका राजकुमार कहलिनेछ। त्यसबाट के बुझ्छ भने बाइबल भविष्यवाणीको अर्थ लगाउँदाखेरि चाहिँ त्यहाँ दोहोरो दृष्टिकोण हुन्छ भन्ने कुरा। एउटा चाहिँ पहिलो आगमनमा पूरा भएको, अर्को चाहिँ दोस्रो आगमनमा पूरा भएको। अनि त्यस्तै प्रकारले अरू भविष्यवाणीहरू पनि छन् जुन चाहिँ दुई समयमा पूरा भएको त्यस्तो कुराहरू। अब यहाँ चाहिँ हामी यशया 9:7 अझ पनि उहाँको दोस्रो आगमनको बारेमा बयान छ, दाउदको सिंहासनमाथि र उनको राज्यमाथि त्यसलाई स्थापित गर्नलाई अनि न्याय र धार्मिकताद्वारा त्यसलाई सम्हाल्नलाई, अबदेखि उसो अनन्त अनन्तसम्म उहाँको शासनको बढ्तीको र शान्तिको अन्त हुने छैन। यशया 61 चाहिँ त्यो हिसाबले हामीलाई विशेष चाखलाग्दो छ, किनभने प्रभु येशूले नासरतको सभाघरमा यही खण्डबाट चाहिँ पढेर सुनाउनु भयो, तर उहाँले चाहिँ आफ्नो दुईटा आगमनलाई छुट्याउनु भयो। त्यो पढ्दाखेरि नै उहाँले खालि पहिलो भाग मात्र पढेर चाहिँ किताब बन्द गरेर दिनुभयो। यसै 61 पहिलो भागमा के छ, प्रभु यहोवाको आत्मा ममाथि हुनुहुन्छ किनकि नम्रहरूलाई सुसमाचार सुनाउनको निम्ति परमप्रभुले मलाई अभिषेक गर्नुभएको छ, हृदय टुटेकाहरूलाई मलमपट्टि बाँध्नका निम्ति, कैदीहरूलाई छुटकाराको र बन्दीहरूलाई झ्यालखाना खोलिएको छुटकाराको घोषणा गर्नका निम्ति, परमप्रभुको ग्रहण योग्य वर्षको। अनि उहाँले चाहिँ वाक्य चाहिँ भ्याउनु भयो तर दोस्रो भाग चाहिँ पढ्नु भएन, मलाई यसरी पठाउनु भएको छ भन्नुभयो। तर सरस्वती पढ्दै जानुभएको भए त यस्तो पढिन्थ्यो, र हाम्रा परमेश्वरको बदला लिने दिनको घोषणा गर्नका निम्ति उहाँले मलाई पठाउनु भएको छ, तर त्यो नीलो भाग पढ्नु भएन। किनभने त्यो चाहिँ उहाँको दोस्रो आगमन थियो। देख्नुहुन्छ, त्यसैले यसरी अर्थ लगाउन सही हो भन्ने कुरा प्रभु यीशुबाट नै हामीले सिकेका हौ। त्यसरी जकरिया 9:9-10 पनि एउटै आगमन खण्डमा चाहिँ एउटै खण्डमा चाहिँ दुई आगमनको बयान छ। हे सियोनकी छोरी खुबै आनन्द गर, हे यरूशलेमको छोरी जय जयकार गर, हे तेरा राजा तहका आउनुहुन्छ, उहाँ धर्मी र उद्धार पाएको हुनुहुन्छ, उहाँ नम्र र एउटा गधामाथि एउटा गाडु गधाको बच्चामाथि चढेर आउनुहुन्छ। पहिलो आगमनमा चाहिँ उहाँ त्यसरी नै आउनुभयो, तर 10 पदमा अनि म एप्रेमबाट रथ र यरूशलेमबाट घोडा नाश गर्नेछु, त्यो त गर्नु भएन, यो चाहिँ दोस्रो आगमन हुनेछ, र लडाईँको धनु काटिनेछ, अनि उहाँ अन्य जातिहरूसँग शान्तिको कुरा बोल्नुहुनेछ, अनि उहाँको राज्य समुद्रदेखि समुद्रसम्म नदीको नदीदेखि पृथ्वीका छेउ छेउसम्म हुनेछ। उहाँको विश्वव्यापी राज्य चाहिँ भएको छैन। यसैया 40:3-5 पनि अब उजाड स्थानमा कराउनेको आवाज, परमप्रभुको बाटो तयार गर, यो कसको मुखबाट निस्केको थियो शब्दहरू? यो हुन्न बत्तीसमा दिने हुन्न है, पहिलो आगमनमा हाम्रा परमेश्वरका निम्ति मरुभूमिमा एउटा राजमार्ग सिधा पार, हरेक घाँटी उचालिनेछ, हरेक पहाड र डाँडा उचाइनेछन्, टेढा मेढा सिधा पारिनेछ, अनि खाल्टा खुल्टी ठाउँहरू समतल पारिनेछन्, अनि परमप्रभुको महिमा प्रकट हुनेछ र सबै प्राणीले त्यो एकसाथ देख्नेछन्, किनकि परमप्रभुले मुखले यो भनेको छ। तर हुनुपर्ने जुन परिवर्तन चाहिँ भएन, त्यो चाहिँ दोस्रो आगमनमा अब चाहिँ उहाँले गर्नुहुनेछ, जुन कुरा चाहिँ त्यहाँ लेख्थ्यो। मलाई कि 3 अध्यायमा पनि हेर, म आफ्नो दूतलाई पठाउनेछु जसले मेरो अघि अघि बाटो तयार पार्नेछ, अनि तिमीहरू जुन प्रभुको खोजी गर्दछौ उहाँ अचानक आफ्नो मन्दिरमा आउनुहुनेछ, अर्थात् बाचा कति दूत जससँग तिमीहरू प्रसन्न हुन्छौ, हेर उहाँ आउनुहुनेछ, सेनाहरूको परमप्रभु भन्नुहुन्छ, तर उहाँको आगमनको दिन कसले सहन सक्छ, अनि उहाँ देखा पर्नुहुँदा को खडा रहन सक्छ, किनकि उहाँ सुन खार्नेको आगो र धोबीको साबुन जस्तो हुनुहुन्छ, अर्थात् उहाँले चाहिँ खार्नुहुन्छ, उहाँले छुट्याउनुहुन्छ, न्याय गर्नुहुन्छ भन्ने कुरा। त्यो त दोस्रो आगमन हुनेछ, खालि दूत चाहिँ आयो, आफ्नो दूतलाई अघि पठाउनेछु भनेको चाहिँ बत्तीसमा दिने हुन चाहिँ आयो। अनि उहाँको दोस्रो एउटा चाखलाग्दो कुरा के छ भने उहाँको दुई आगमन भएकोले उहाँको अग्रदूत पनि दुईटा छन्। पहिलो आगमनमा अग्रदूत चाहिँ बत्तीसमा दिने यो हुन्न, दोस्रो आगमनमा उहाँको अग्रदूत चाहिँ एलिया भनेर चाहिँ मलाकीको 4 अध्यायमा छ। अब लुका 1 अध्यायमा पनि हामी पढ्छौ, अनि हेर तिमीले गर्भधारण गर्नेछौ र एउटा छोरा जन्माउनेछौ र तिमीले उहाँको नाम येशु राख्नु। त्यो उहाँको पहिलो आगमनको कुरा हुँदैछ, तर पढ्दै जाउँ त उहाँ महान हुनेछ र परम प्रधानका पुत्र कहलाइनुहुनेछ, अनि प्रभु परमेश्वरले उहाँलाई उहाँका पिता दाऊदको सिंहासन दिनुहुनेछ, अनि उहाँले याकुबको घरानामाथि सदा सर्वदै राज्य गर्नुहुनेछ र उहाँको राज्यको अन्त हुने छैन। मरियमसित गब्रियलले यसरी स्वर्गीय भविष्यवाणी दिँदाखेरि पनि उनले चाहिँ एकैचोटि दुईटै कुरा बताए, मसीहको आगमन, उहाँ जन्मिनुहुन्छ, उहाँले राज्य गर्नुहुनेछ, तर त्यो दुईटा आगमनमा पुरा हुने कुरा रहेछ। अब यो कुरा स्पष्ट भयो होला, त्यसैले अब हामी अर्को बुदामा जाउँ। त्यो के भने दोस्रो आगमनमै छौँ, तर कुरा के भने दोस्रो आगमनको पनि दुई चरणहरू छन्। पहिलोलाई ऱ्याप्चर भनिन्छ, अर्थात् मण्डली उठाइ लगिने दिन, दोस्रोलाई चाहिँ उहाँको महिमित आगमन भन्न सकिन्छ। अस्ति हेरे जस्तै, तर अलिकति मैले पहिलो चुचुरोलाई नाम दिन बिर्सेछु। पहिलो चुचुरोमा चाहिँ ऱ्याप्चर लेख्नुपर्ने है, त्यो चाहिँ पहिलो चरण। यहाँ चाहिँ अहिलेको विश्वासीको दृष्टिकोणबाट हेर्दैछ। अब हामीले पनि प्रभुको दोस्रो आगमनलाई हेर्दाखेरि चाहिँ अब एक अरू दृष्टिकोण छ हाम्रो चाहिँ। अहिले हामीले चाहिँ दोस्रो आगमन हेर्दाखेरि चाहिँ त्यहाँ छुट्याउने कुरा पर्ने कुरा छन्, अनि कहिलेकाहीँ हामीलाई चाहिँ त्यहाँ यो कुन चाहिँ हो भनेर छुट्याउने अलमल हुनसक्छ, तर हामीलाई चाहिँ बाइबलमा त्यो छुट्याउने आधारहरू दिनुभएको छ, किनभने हामीलाई चाहिँ त्यो दुई चरणको बीचको बारेमा पनि परमेश्वरले हामीलाई गोप्यमा राख्नुभएको छैन, उहाँले प्रकाश दिनुभएको छ, त्यसैले हामी जान्न सक्छौ। प्रभु यीशु आउनुहुन्छ भन्दाखेरि चाहिँ हामीले छुट्याउनु पर्ने हुन्छ। कसको कुरा गर्दै हुनुहुन्छ? मण्डललाई लिन आउनेको कुरा गर्दै हुनुहुन्छ कि यो संसारमा उहाँ न्याय गर्ने को आगमनको कुरा गर्दै हुनुहुन्छ भनेर छुट्याउनु पर्छ, नत्र अलमल हुन्छ फेरि है। च्याउ त च्याउ नै हो, अब कुन चाहिँ च्याउ हो भनेर जस्तो हुन्छ यहाँ है, यहाँ छुट्याउनु पर्यो। त्यसैले त्यसको पहिलो चरण चाहिँ ऱ्याप्चर हो, जुन चाहिँ पहिलो थेसलोनिकीमा हामीले पढ्छौँ। एकचोटि पढौँ त, पहिलो थेसलोनिकी चार अध्यायमा अनि हामी 14 पददेखि पढ्नेछौँ यहाँ, किनकि येशु मर्नुभयो र बौरेर उठ्नुभयो भने हामी विश्वास गर्दछौँ भने उसरी नै येशुमा सुतेकाहरूलाई पनि परमेश्वरले उहाँको साथमा ल्याउनुहुन्छ हुनेछ। 15 पद, किनकि प्रभुको वचनद्वारा हामी तिमीहरूलाई यो भन्दछौँ, हामी जो जीवित छौँ र प्रभुको आगमनसम्म, देख्नुभयो यो शब्द, सम्म रहिरह्यो भने हामीले कुनै रीतिले पनि सुतेकाहरूलाई उछिन्ने छैन। यो आगमनको बारेमा अरू केही कुरा छ त यहाँ? 16 पद छ, किनकि प्रभु आफै चित्कारसित प्रधान स्वर्गदूतको आवाज र परमेश्वरको तुरैसित स्वर्गबाट ओर्लनुहुनेछ, अनि ख्रीष्ट मरेकाहरू पहिले बौरी उठ्नेछन्। तर 17 पदमा उहाँको आगमन चाहिँ पृथ्वीमा हुने छैन भनेछ यस चरणमा त, किनभने यहाँ लेखेको छ त्यसपछि हामी जीवित र रहिरहेकाहरू प्रभुलाई हावामा भेट्नका निम्ति भनेको छ, भनेपछि माथि आकाशमा भेट्नका निम्ति उनीहरूसित एकसाथ बादलहरूमा उठाइनेछौँ, अनि यसरी हामी सधैँ प्रभुको साथमा रहनेछौँ। अनि त्यो आखिर शब्दहरू पनि यसो ख्याल गर्दै हुनुहोला, हामी त्यसलाई चाहिँ पछि उल्लेख गर्नेछौँ है। अनि हामी उठाइएपछि चाहिँ त्यसपछि सङ्कष्टकाल सुरु हुन्छ, हामीलाई सङ्कष्टकालमा पर्न दिनुहुन्न। प्रकाश दिनको 10, तिमीले मेरो धीरजको वचन पालन गरेका छौ, यसकारण म पनि तिमीलाई परीक्षाको घडीबाट जोगाउनेछु, जुन चाहिँ पृथ्वीमा बस्नेहरूलाई जाँच्नका निम्ति सारा संसारमाथि आउनेछ। अनि त्यसपछि के हुन्छ लेखेको छ, अनि ती दिनहरूको सङ्कष्टपछि तुरन्तै सूर्य अँध्यारो हुनेछ र चन्द्रमाले आफ्नो उज्यालो दिनेछन्, अनि ताराहरू आकाशबाट खस्नेछन् र आकाशका शक्तिहरू हल्लाइनेछन्, अनि तब आकाशमा मानिसका पुत्रको चिन्ह देखा पर्नेछ। त्यसैले दोस्रो आगमनको दोस्रो चरण चाहिँ यो हो, मत्ती 24 चाहिँ हामीलाई लिन आइरहनु भएको प्रभुको बयान होइन, यो त उहाँसँग हामी आइरहेको प्रभुको बयान हो 7 सङ्कटकालपछि। अब त्यसैले कहिले भन्ने सम्बन्धमा भिन्नता देख्यौँ, ऱ्याप्चर चाहिँ सङ्कष्टकाल अगाडि, उहाँको महिमित आगमन चाहिँ सङ्कष्टकाल पछि। अर्को भिन्नता पनि हेरौँ, ऱ्याप्चर चाहिँ एकदम छिट्टो हुन्छ भनेको छ, आँखाको झिमिकमा। पहिलो क्रान्ति 15 अध्यायमा हामी पढ्छौँ 52 पदमा, एकै छिनमा आँखाको झिमिकमा आखिरी तुरै बज्दा हुँदै, किनकि तुरै बज्ने सर मरेकाहरू अविनाशी दशामा बौराइनेछन् र हामी चाहिँ जिउँदाहरू बदली हुनेछौँ। यो चाहिँ राप्चरको कुरा गरेको हो। समयलाई सबभन्दा सानो एकाइमा टुक्राउन पुग्दाखेरि चाहिँ भएको त्यो एकाइलाई चाहिँ यहाँ छिन भनेर अनुवाद गरेको छ, ग्रिकमा एटम भन्ने शब्द हो, अथवा परमाणु, अविभाज्य, नटुक्राइएको भन्ने अर्थ लाग्छ। त्यसैले समयको सबैभन्दा सानो एकाइमा चाहिँ यो घटना हुनेछ, यति चाँडो है, आँखाको झिमिकमा भनेछ, अत्यन्तै छिटो हुनेछ, मानिसहरूले के हुँदैछ भनेर थाहा पाउन अगाडि नै यो भइसक्छ। त्यसैले मान्छेहरूले अनेक कल्पना गर्छन्, चित्रहरू बनाएका छन्, अनि यो कल्पना मात्र जस्तो लाग्छ मलाई चाहिँ, किन हामीलाई त्यस्तो बयान दिएको छैन। ऱ्याप्चरमा चाहिँ अनेक कुरा भइरहेको चित्रहरू, यति हामीलाई थाहा छ कि यति चाँडो हुन्छ कि के भए पनि, अब यति चाँडो भइसक्यो, सकिसक्यो, अनि खालि अनुमान मात्र गर्छन् सक्छन्, त्यसपछिको मान्छेहरूले के सोच्छन् भन्ने कुरा चाहिँ हामीलाई त्यो बताएको छैन। 81 ऱ्याप्चर भएको घटनाको उदाहरण चाहिँ दिनुहोस् त, अस्ति हिजो हामीले कुरा गरेका थियौँ दिदीबहिनीहरू, 81 उठाएर लगिएको पुरा नियमको एकजना व्यक्ति हनौ हजुर, अनि नयाँ नियममा पनि एकजना छ, 81 उठाएर एक ठाउँबाट अर्को ठाउँमा अपसरण गरिएको, दाजुभाइहरूलाई अथवा दिदीबहिनीहरूलाई थाहा छ, यो हामीले उल्लेख गरेको छैनौँ। फिलिप, एकदम ठिक, प्रेरित 8:39 चाहिँ उसको बयान यसरी लेखेको छ, प्रेरित 8:39 नपुंसकलाई सुषमा सुनाएर बत्तीसमा दिएर उसको काम सकियो, अनि 81 पवित्र आत्माले के गर्नुभयो, 8 को 39 पदमा लेखा छ, अनि जब उनीहरू पानीबाट बाहिर निस्के तब प्रभुको आत्माले फिलिपलाई उठाएर लैजानुभयो। यो शब्द उठाएर लैजानुभयो भन्ने चाहिँ ग्रिकमा आर्पाजो भन्ने शब्द हो, जुन चाहिँ उठाइ लगिनु पहिलो थेसलोनिकी 4 अध्यायमा अघि पढेको ठिक त्यही शब्द हो। अनि पहिलाको ल्याटिन वल्गेट बाइबलमा चाहिँ त्यो ऱ्याप्चर भन्ने शब्द भएकोले त्यो चाहिँ प्रचलनमा आएको हो, तर शब्द चाहिँ एक्कासी एक ठाउँबाट अर्को ठाउँमा बडो बर्जतीको साथ सारिनु, त्यसको अर्थ चाहिँ त्यो हो। जसलाई यहाँ जस्तो यहाँ फिलिप लगाएको छ, ऱ्याप्चर चाहिँ यस्तै प्रकारले हुनेछ। दोस्रो आगमन चाहिँ त्यस्तो चाँडो हुँदैन, यो चाहिँ बिस्तारै हुन्छ। कतिसम्म बिस्तारै भने सबैले थाहा पाउने गरिकन, थाहा पाउन सक्ने गतिमा हुनेछ। जस्तो प्रकाश 1:7 पदमा अघि हामीले पढेका थियौँ, यहाँ एकचोटि पल्टाउनु राम्रो हुन्छ। त्यो ऱ्याप्चरको कुरा गरेको होइन, अघि एकजना भाइले सोध्दै हुनुहुन्थ्यो, यसरी छुट्याउनु राम्रो पर्छ। प्रकाश 1:7 चाहिँ ऱ्याप्चर होइन, यो चाहिँ महिमित आगमन हो। प्रकाशको 1:7 ल्याएछ, हेर उहाँ बादलहरूको साथमा आउनुहुन्छ। अब तपाईँले कसरी छुट्याउन सक्नुहुन्छ यो ऱ्याप्चर होइन तर महिमित आगमन हो भनेर? तपाईँले यसो केही कुरा हेर्नुहोस्, बादल त दुइटैमा बादल छ है, ऱ्याप्चरमा पनि यसमा पनि। तर यहाँ के ल्याएछ, र हरेक आँखाले उहाँलाई देख्नेछ। ऱ्याप्चरमा हरेक आँखाले उहाँलाई देख्नेछ र प्रश्न है, उहाँलाई घोष्नेहरूले पनि, ओहो यो यहुदीहरूले पनि, अनि उहाँको कारणले पृथ्वीका सारा कुलहरूले विलाप गर्नेछन्। यो ऱ्याप्चरको बयान होइन, वास्तवमा यो 7 पद जे लेखेको छ नि यसको बयान चाहिँ अब प्रकाशको पुस्तकले गर्न थाल्छ। 6 अध्यायदेखि सुरु हुन्छ यो बयान, ठ्याक्कै यो चाहिँ सारांशमा दिएको हो, यो प्रकाशको पुस्तकमा हुने घटनाहरूको एउटा झलक दिएको हो। त्यसैले कसरी सबैले देख्नेछन् है, त्यो पनि हामीले कल्पना मात्र गर्न सक्छौँ। तर सायद पृथ्वी एउटा सम्भवतः चाहिँ पृथ्वी घुमिरहेको छ होइन, अनि बिस्तारै घुम्ने क्रममा चाहिँ प्रभु येशू ख्रीष्ट उहाँसँगै हामी बडो महिमा र सामर्थ्यमा बिस्तारै ओर्लन थाल्छ। यो पृथ्वी घुम्दै जान्छ होइन, अनि सबैले देख्न थाल्छ। यो घटना चाहिँ यस्तो प्रकारले हुनेछ कि सबैले यो देख्नेछ, त्यसको बारेमा अझ अरू कुरा भन्नेछौँ। अर्को भिन्नता चाहिँ के भने, कुन दिन राप्चर चाहिँ अज्ञात दिनमा हुनेछ, आजै हुनसक्छ। पहिले हुन्न 2:28 पदमा हामी पल्टाउँ, पहिले हुन्न 2:28 यहाँ हामी पढ्छौँ विश्वासीहरूलाई, अनि अब हे साना नानीहरू हो, उहाँमा रहिरह। यसको मतलब उहाँसँग हिँडिरह, उहाँसँग सङ्गति गरिरह, पाप स्वीकार गर्नुपर्ने एउटै पनि पाप बाँकी नरह, हाँगा दागको बोटमा रहिरह। पवित्र आत्माको भरमा हिँड, यो नयाँ नियमको पुरै यसलाई एकदम छोटकरीमा क्रिस्चियन जीवनको हिँडाइलाई चाहिँ यहाँ यसरी भन्दैछ, उहाँमा रहिरह र उहाँ देखा पर्नुहुँदा। यो चाहिँ कुन चाहिँ हो, हामीलाई साहस होस् र उहाँको आगमनमा। यो कुन चाहिँ हो, राप्चर हो कि महिमित आगमन हो? उहाँको आगमना उहाँको सामु शर्ममा पर्नु नपरोस्। अब शर्ममा पर्नु नपरोस् भन्दाखेरि चाहिँ यहाँबाट के देख्छौँ भने, यो चाहिँ हामी एकदम तयार हुनुपर्ने रहेछ, कुनै पनि बेला आउन सक्नुहुँदो रहेछ, अनि यो चाहिँ मण्डला लिन आउने दिन हो भन्ने कुरा चाहिँ हामी कसरी थाहा पाउँछौँ भने, अब सरस्वती पढ्दै जानुपर्छ 3 अध्यायको 1 पद, हेर त पिताले हामीलाई कस्तो किसिमको प्रेम प्रदान गर्नुभएको छ, अनि 2 पद, प्रियहरू हो अहिले त हामी परमेश्वरको सन्तान छौँ, अनि हामी के हुनेछौँ सो अहिलेसम्म प्रकट भएको छैन, तर हामी जान्दछौँ जब फेरि उहाँ देखा पर्नुहुनेछ तब हामी उहाँ जस्तै हुनेछौँ, किनकि हामी उहाँलाई उहाँ जस्तो हुनुहुन्छ त्यस्तै देख्नेछौँ। अनि उहाँमा यो आशा भनेको छ भाइ, राख्ने हरेक मानिसले जस्तो उहाँहरू शुद्ध हुनुहुन्छ त्यस्तै गरी आफूलाई शुद्ध पार्दछ। त्यसैले यो चाहिँ विश्वासीको आशाको कुरा गर्दैछ, अनि त्यसैले यो चाहिँ मण्डली उठाइ लगिने दिन हो। दोस्रो आगमन चाहिँ एक अर्थमा चाहिँ थाहा भएको दिन हो, दोस्रो आगमनको मिति ठ्याक्कै हिसाब निकाल्न सकिन्छ। उक्त मिति चाहिँ ख्रिस्ट विरोधीले इजरायलसित वाचा पक्का गरेको 2520 दिन पछि ठ्याक्कै हुनेछ, 7 वर्ष अथवा 30 दिनको 84 महिनापछि हुनेछ, त्यो बाचा मात्र बाँधिनुपर्छ, 7 वर्ष पुरा हुन्छ अनि दोस्रो आगमन हुन्छ। हिजो पनि हामीले अध्ययन गरिसक्यौँ। हुन त त्यो ज्ञात दिन चाहिँ, त्यो थाहा भएको दिन चाहिँ हिसाब निकालेर अहिले जान्न सकिँदैन, किनभने त्यो बाचा पक्का भएको छैन, बुझ्नु चाहिँ। त्यसैले भिन्नता छ, र्याप्चर चाहिँ हामी जान्नै सक्दैनौँ। तर सङ्कष्टकालमा जिरेको विश्वासीहरूले चाहिँ उनीहरूले हिसाब निकाल्न सक्छन्, अब यति दिनमा आउनुहुन्छ। अर्को भिन्नता के छ भने, पूर्वगामी चिन्हहरू राप्चरको अगाडि चाहिँ कुनै चिन्ह बिना नै के राप्चरको घटना हुन्छ। तितस 2:13 पदमा हामी पढौँ, त्यहाँ लेखेको छ, र त्यस धन्य आशा, त्यो खुसीको प्रतीक्षा भन्दैछ पावलले, को र हाम्रो महान परमेश्वर र मुक्तिदाता येशु ख्रिस्टको महिमापूर्ण आगमनको बाटो हेर्दै जिउनुपर्छ। यो चाहिँ प्रभु येशु हामीलाई लिन आउने दिनको कुरा हुँदैछ, र्याप्चर। अनि त्यसको लागि बाटो हेर्दै जिउनुपर्छ भनेपछि चाहिँ हामीले कुनै चिन्ह हेरिरहेर जिउने होइन। अब चिन्ह धेरै नै पुरा भइसक्यो, अब चाहिँ साँच्चै आउनुहुन्छ होइन, कुनै पनि चिन्ह पुरा हुनु पर्दैन। धेरैजना विश्वासी यसमा चाहिँ अलमल भएको लाग्छ मलाई चाहिँ, ए अनिकाल धेरै हुन थाल्यो, त्यसैले अब उहाँको आगमन नजिक छ। हुन्छ, एक हिसाबले त्यो ठिकै हो, त्यो अनिकालहरू, त्यो लडाइँहरू अनि ती महा जे संसारमा भइरहेको घटनाहरूले चाहिँ वास्तवमा र्याप्चरको चिन्ह होइनन्, त्यो चाहिँ के को चिन्ह हुन्, त्यो चाहिँ सङ्कष्टकालको चिन्हहरू। अब सङ्कष्टकाललाई मा हुने कुराको झलकहरू अहिले आइरहेको छ भने र्याप्चर झन् अगाडि छ, त्यसैले त्यो अर्थमा चाहिँ त्यो लिनु ठिकै हो है। तर र्याप्चरको लागि कुनै पनि चिन्ह चाहिँदैन। हामी पर्खिरहेको एउटै कुरा चाहिँ के हो भने, मण्डली पुरा हुनलाई, अनि त्यो त हामीलाई थाहा हुँदैन कहिले यो पुरा हुन्छ। रोमी 11 यसरी यो सङ्ख्या पुरा हुनुपर्छ भनिरहेको छ, यो शरीर निर्माण जुन भइरहेको छ रोमी 11 सुरुमा यहुदीहरू मात्र भएको मण्डली चाहिँ छिट्टै नै अधिकांश केवल अन्य जाति विश्वासीहरूले बनेको छ। त्यसैले अन्य जातिहरूबाट आफ्नो नामको निम्ति एउटा जाति निकाल्दै हुनुहुन्छ भनेर प्रेत के अरे ठिक प्रेत 15:14 हिजो पढेको थियो, अनि यहाँ चाहिँ यसरी बयान गरेछ प्रेत के अरे रोमी 11:25, किनकि भाइहरू हो तिमीहरूले, भनेको तिमी अन्य जाति विश्वासीहरूले आफूलाई दृष्टिमा बुद्धिमान ठानला भनेर यस रहस्यको विषयमा तिमीहरू अनजान रह भन्ने इच्छामा गर्दिन। के को बारेमा नि, यहाँ यहुदीहरू चाहिँ अधिकांश अविश्वासमा छन्, यो के भइरहेको कुरा यो हो भन्छन् पावलले, जबसम्म अन्य जातिहरूको पूरा संख्या भित्र आउँदैन तबसम्म इजरायलमाथि केही मात्रामा अन्धापना आएको छ। इजरायल आंशिक रूपमा अहिले अन्ध छ, किन आंशिक, किनभने कोही चाहिँ विश्वास गरेर ख्रिस्टको शरीरको अङ्ग भएको छ, त्यस्तो विश्वासीहरू छन् यहुदीहरू। त्यसैले अन्य जातिहरूको पूरा संख्या भित्र आउनको लागि चाहिँ पर्खिरहेको छ त्यो ऱ्याप्चर को घटना सम्पन्न हुनलाई। त्यसैले त्यो कहिले पुरा हुन्छ, यो अन्य जातिको पूरा संख्या त्यो परमेश्वर मात्र जान्नुहुन्छ। दोस्रो आगमन चाहिँ फरक छ, त्यसको धेरै पूर्वगामी चिन्हहरू छन्, थुप्रै चिन्हहरू सहित दोस्रो आगमन हुनेछ। मत्ती 24:3-28 लेखिएको त्यो चिन्हहरू चाहिँ दोस्रो आगमनको चिन्ह हुन्। चेलाहरूले पनि ऱ्याप्चरको बारेमा सोधिरहेका थिएनन्, उनीहरूलाई ऱ्याप्चरको बारेमा खास ज्ञान थिएन। हुन त प्रभुले भन्नुभएको थियो म फेरि आउनेछु, तर पछि पावलको पत्रहरूमा मात्र त्यो ऱ्याप्चरको रहस्य चाहिँ खुलस्त गरिएको हो। त्यसैले मत्ती 24 थुप्रै चिन्हहरू चाहिँ दोस्रो आगमनको अथवा उहाँ संसारमा न्याय गर्न आउनुहुने आगमनको चिन्हहरू हुन्, अनि ती चिन्हहरू सबै पुरा हुनुपर्छ। प्रकाशको 6:18 अध्यायमा थुप्रै घटनाहरू लेखेको छ, त्यो पुरा हुनुपर्छ। अर्को भिन्नता के छ भने, ऱ्याप्चर र दोस्रो आगमनको बिचमा चाहिँ दृष्टिगोचरता, भनेको मतलब ऱ्याप्चरमा चाहिँ ख्रिस्टलाई केवल मण्डलीले मात्रै देख्छ। पहिलो थेसलोनिकी 4:17 हावामा भेट्न जानु परेछ, उहाँलाई त हामीले मात्रै देख्ने हो, उहाँलाई देख्नेछौँ। पहिले उनी 3:2 अघि पढ्यौँ, तर दोस्रो आगमनमा चाहिँ अघि प्रकाशको 1:7 पढिसक्यौँ, हरेक आँखाले उहाँलाई देख्नेछ भनेछ। अनि मत्ती 24 चाहिँ मैले त्यो पद यहाँ राखिसकेको छैन, छैन रहेछ। पृथ्वीका सबै कुलहरूले के गर्नेछन् भनेर त्यहाँ विलाप गर्नेछन्। प्रकाश 1:7 पनि हो है। अर्को स्थानको कुरा, ऱ्याप्चर हावामा हुनेछ, दोस्रो आगमन चाहिँ कहाँ हुनेछ, पृथ्वीमा हुनेछ, जकरिया 14:4। अनि त्यस दिन उहाँका पाहुहरू जैतुन डाँडामाथि उभिनेछन्, जो यरुशलेमको सामु पूर्वपट्टि अवस्थित छ। अनि त्यहाँ भौगोलिक परिवर्तनहरू हुनेछन्, अनि जैतुन डाँडा त्यसको बीचमा पूर्वतिर र पश्चिमतिर फाट्नेछ है। त्यसैले दोस्रो आगमन र हामीलाई लिन आउने आगमनमा भिन्नता त राख्नुपर्ने देख्दै हुनुहुन्छ है। अर्को कुरा चाहिँ जीवित रहेका शरीरको सवालमा पनि भिन्नता, ऱ्याप्चर हुँदाखेरि चाहिँ मण्डलीका विश्वासीहरू जो पहिले सुतिसके उनीहरू चाहिँ बौराइनेछन्। जीवित रहिरहेकाहरू अझै हामी आज आउनुभयो भने हामी जीवित हामी चाहिँ बन्दी गरिनेछौँ र सदा अमर बौराइएका शरीरमा हुनेछौँ। दोस्रो आगमनमा चाहिँ के हुनेछ, त्यस बेलामा चाहिँ सङ्कष्ट कालमा बाँचिरहेका विश्वास गरेका विश्वासीहरू उनीहरूको शरीरको केही पनि बद्ली हुँदैन। भिन्नता छ दोस्रो आगमनमा, उनीहरू चाहिँ त्यही प्राकृतिक शरीरमा हजार वर्ष राज्यभित्र छिर्नेछन्, अनि उनीहरूबाट नै संसारमा सन्तानहरू जन्मनेछन् र जनसङ्ख्याले भरिनेछन्, के अरे मानिसहरूले भरिनेछन् संसार। त्यसैले जीवित रहेको विश्वासीको सवालमा नै फरक छ। त्यसैले यिनै धेरैवटा कारणहरूले गर्दाखेरि चाहिँ हामीलाई लिन आउनुहुने प्रभुको आगमन र पृथ्वीमै उहाँ न्याय गर्नुहुने आउनुहुने आगमन, दुइटैलाई भन्नुपर्दा दोस्रो आगमन पनि भन्न सकिन्छ, तर दुई चरणहरूमा छन् अनि विभिन्न तरिकाले त्यसलाई छुट्याउने गर्छन्। अनि एउटा चाहिँ अङ्ग्रेजीमा चाहिँ पहिलोलाई ऱ्याप्चर, दोस्रोलाई रेभलेसन भन्ने चलन छ। हामीले चाहिँ अहिले चाहिँ पहिलोलाई ऱ्याप्चर अनि दोस्रोलाई चाहिँ दोस्रो आगमन भन्दैछौँ अहिले चाहिँ, बुझ्दै हुनुहुन्छ है। हामीलाई लिने आगमनलाई चाहिँ दोस्रो आगमन भनिरहेको छैन, हामीलाई लिने आगमनलाई चाहिँ ऱ्याप्चर भन्दैछौँ। अब जसरी छुट्याए पनि तपाईँको समझमा चाहिँ स्पष्ट हुनुपर्छ। पहिलो चरण अन्तर्गत चाहिँ प्रभु मण्डललाई लिन आउनुहुन्छ, स्वर्गमा लैजानुहुन्छ। दोस्रो चरण अन्तर्गत जुन चाहिँ ऱ्याप्चर्सको 7 वर्ष पछाडि चाहिँ प्रभु पृथ्वीमा आउनुहुन्छ संसारको न्यायाधीश र विजयी राजाको रूपमा, जुन चाहिँ धेरै ठाउँमा उल्लेख छ है। अब एउटा कुरा, यो चाहिँ चित्रलाई हेर्न सक्छ, मत्ती 24 पल्टाउनु छ नि, मत्ती 24 अध्याय एउटा शब्द त्यहाँ हेर्न लागिरहेको छ, मत्ती 24:26 पदमा मत्ती 24 अध्याय चाहिँ राप्चरको कुरा होइन, मत्ती 24 चाहिँ उहाँले चाहिँ सङ्कष्टकाल, महासङ्कष्टकाल, दोस्रो आगमन एकदम स्पष्ट छ है। अनि त्यसैले हामी जब 26 पदमा पढ्छौँ, यहाँ लेखेको छ, यसकारण तिमीहरूलाई तिनीहरूले हेर उनी उजाड स्थानमा छन् भनी भने तिमीहरू निस्केर नजा, हेर उनी भित्री कोठारमा छन् भनी भने विश्वास नगर। सङ्कष्टकालको समयमा भ्रमको आत्मा, शैतानको भ्रम एकदम तीव्र हुनेछ, यो एकदम सक्रिय हुनेछ। अनि साँचो मसीहलाई चाहिँ एक्लास ठाउँमा भेटिँदैन भनेर प्रभु येशूले चाहिँ अगाडि नै यहाँ भन्दै हुनुहुन्छ। यदि कसैले ए हामीले मसीहलाई भेट्टाउँछ यहाँ हेर्न आउँ त भन्यो भने चाहिँ भ्रममा नपर भन्दैछ प्रभुले। भित्री कोठाहरूमा पनि उहाँ हुने छैन, कुनै गोप्य ठाउँमा, अर्थात् यसको उल्टो हुनेछ भन्दैछ, खुल्लम खुल्ला हुनेछ। जस्तो कि मत्ती 6 चाहिँ प्रार्थनाको सवालमा चाहिँ भित्री कोठामा गएर गुप्तमा देख्नुहुने आफ्नो पितासँग प्रार्थना गरेर भन्नुभएको छ नि, अनि उहाँले चाहिँ तिमीहरूलाई कसरी इनाम दिनुहुनेछ, खुल्लम खुल्ला, त्यो तुलना छ नि, यहाँ पनि त्यही नै हो। दोस्रो आगमन चाहिँ गोप्य हुने छैन, यो चाहिँ खुल्लम खुल्ला हुनेछ, अर्थात् सार्वजनिक घटना हुनेछ। प्रकाश 1:7 हरेक आँखाले उहाँलाई देख्नेछ, यो घटना संसारबाट लुक्ने छैन। सन्तुष्ट कालमा जिरहेको विश्वास चाहिँ प्रभु आउनुभयो कि आउनु भएन भनेर चाहिँ त्यहाँ कसैले पनि त्यहाँ भन्ने छैन है। सबैलाई प्रष्ट हुनेछ, छर्लङ्ग हुनेछ, जसलाई यो सत्य थाहा छ, भ्रम पर्नेहरू चाहिँ ख्रिस्ट विरोधीलाई बुझिरहेको हुन्छ। उहाँको आगमन कुनै हिसाबले पनि अस्पष्ट हुने छैन। मत्ती 24:27 अब अझ स्पष्ट रूपमा चाहिँ हामीलाई यो छर्लङ्ग बनाउँछ। 27 किनभने कारण दिने हुनुहुन्छ, जसरी बिजुली पूर्वबाट निस्केर पश्चिमसम्म चम्कन्छ, मानिसको पुत्रको आगमन पनि त्यसरी नै हुनेछ। किनभने अन्त्यसम्म पढ। अब यो एउटा चम्किलो बिजुली लाई सोच्नुहोस् है, चट्याङ कसरी आउँछ? अत्यन्तै सार्वजनिक हुन्छ जब एउटा बिजुली चम्किन्छ, ज्यादै नाटकीय हुन्छ, वास्तवमा ठुलो आवाजसहित अति दर्शनीय, छिप्नै सक्दैन है। यदि कसैलाई डर लागेर चाहिँ तन्नाले छोप्यो भने पनि त्यो झिलिक्क चाहिँ त्यहाँ छिर्छ। यसको मतलब प्रभुको आगमन चाहिँ बडो शक्ति र बडो महिमाको साथ हुनेछ र उहाँ आउनुभयो भन्ने कुरा चाहिँ अब सबैले थाहा पाउँछ। सारा विश्वले यो घटनाको गवाही हुन पाउनेछ। यसरी दुई आगमनको बीचको भिन्नता हेर्दाखेरि चाहिँ हामीले चाहिँ पहिलो आगमन र दोस्रो आगमनलाई हेऱ्यौँ, साथै राप्चर र दोस्रो आगमनको भिन्नता पनि हेऱ्यौँ। अब चाहिँ हामी पाँच न्यायहरूको भिन्नताहरू पनि हेर्न थालौँ। पाँचवटा न्यायहरूको उल्लेख छ बाइबलमा, त्योभन्दा अझै अरू पनि छन्, तर अहिलेको लागि हामी पाँचवटा मुख्य न्यायहरूको अध्ययन गर्न लागिरहेछौँ। पहिलो चाहिँ क्रुसको न्याय हामी हेर्छौँ, तर पहिला म केही कुराहरू बताउँ है। धेरैजना विश्वासीहरूले के भन्ठान्छन् भने, केवल भविष्यमा एउटा न्याय हुन्छ, सर्वसाधारण न्याय, अनि उनीहरूले कसरी परिकल्पना गर्छन् भने सबैजना त्यहाँ जम्मा भएका हुन्छन्, यहुदी, अन्य जाति, विश्वासी, अविश्वासी, पवित्र जनहरू, पापीहरू, जिउँदाहरू, मरेका, सबै एक ठाउँमा चाहिँ छ्यासमिस पुरै हुन्छन्, अनि त्यहाँ चाहिँ छुट्याउन थालिन्छन्, पुस्तक खोलेर भन्ठान्छन्। परमेश्वरको सामु उनीहरू खडा हुन्छन्, न्याय गरिन थाल्छन्, अनि त्यही नै विश्वासी अविश्वासी छुट्याउन थालिन्छन्, भन्ठान्छन्। तर बाइबलले सिकाएको यो कुरा एकदमै होइन। बाइबललाई ध्यानपूर्वक सत्यको वचनलाई ठिक ठिकसँग जब छुट्याउँदै गरिन्छन् गइन्छ, तब चाहिँ हामीले थाहा पाउँछ कि त्यहाँ चाहिँ विभिन्न न्यायहरू छन्, पृथक छन्। न्याय गरिने व्यक्तिहरू फरक हुन्छन् न्यायहरूमा, न्याय गरिने ठाउँ पनि फरक छ, अनि न्यायको समय पनि फरक छ, न्यायको प्रतिफल पनि फरक छ। अनि त्यसैले क्रुसको न्यायको विषयमा विचार गर्नुहोस्। पहिला चाहिँ परमेश्वर पवित्र हुनुहुन्छ, उहाँले पापलाई न्याय गर्नै पर्छ, अनि बाइबलले यो खुसीको खबर बताएको छ कि ख्रिस्ट हाम्रा पापहरूको निम्ति मर्नुभयो। क्रुसमा प्रभु येशु मर्नुहुँदाखेरि चाहिँ एउटा भयङ्कर ठुलो न्याय भएको, एकदम महत्त्वपूर्ण न्याय भयो। त्यो चाहिँ के भने, पापीको न्याय ख्रिस्टमा खस्यो, हाम्रो सजाय उहाँले भोग्नुभयो। दोषी त म हुँ, तर मुक्तिदाताले त्यो दण्ड भोग्नु भयो। क्रुसमा झुन्डिनु पर्ने म हुँ, तर उहाँ झुन्डिनु भयो। जसरी लेखिएको छ पहिलो कोरिन्थी 15:3, ख्रिस्ट हाम्रा पापहरूका निम्ति मर्नुभयो, त्यो न्याय थियो। ख्रिस्ट भक्तिहीनहरूका निम्ति मर्नुभयो। अब कसले न्याय गर्ने व्यक्ति चाहिँ को थियो त्यो बेलामा? भजन सङ्ग्रह 22:1 चाहिँ प्रभु येशु ख्रिस्टले चाहिँ पितालाई सम्बोधन गर्नुभयो, हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईँले मलाई किन त्याग्नु भयो? त्यसैले परमेश्वर पिताले चाहिँ न्याय गर्नुभएको थियो। संसारकै न्यायकर्ताले चाहिँ आफ्नै पुत्रलाई हाम्रो सट्टामा दण्ड दिनुभयो। न्याय गरिने व्यक्ति चाहिँ को थियो? न्याय गरिने व्यक्ति चाहिँ ख्रिस्टको न्यायमा पर्नुभयो। पहिलो पत्रुस 3:18 भन्छ, किनकि हामीलाई परमेश्वर कहाँ पुर्याउनलाई ख्रिस्टले पनि धर्मी जनले अधर्मीहरूका निम्ति पापहरूको लागि एकपल्ट दुःख भोग्नुभयो र शरीरमा मारिनु भयो, तर आत्माद्वारा जीवित पारिनु भयो। यो न्याय कहाँ भयो? यो न्याय चाहिँ कलवरी क्रुसमा भयो। पहिलो पत्रुस 2:24 भन्छ, हामी पापहरूका निम्ति मरेर धार्मिकताको निम्ति बाँच्छौँ भनेर उहाँ आफैले आफ्नो शरीरमा हाम्रा पापहरू क्रुसमाथि बोक्नुभयो। उहाँकै चोटहरूद्वारा तिमीहरू निको पारियौ। अनि यो न्याय कहिले भयो? लगभग 30 AD ख्रिस्ट मर्नुभएको दिनमा। यसको नतिजा के भयो? ख्रिस्टलाई चाहिँ मृत्यु, तर विश्वास गर्नेलाई चाहिँ अनन्त जीवन। किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको अनुग्रहको वरदान चाहिँ हाम्रो प्रभु येशु ख्रिस्टमा अनन्त जीवन हो। त्यसैले तपाईँले विश्वास गर्नुभयो भने, गर्नुभएको छ भने तपाईँ न्यायमा पर्नुहुने छैन। योहन्ना 5:24 लेखिएको, साँचो साँचो म तिमीहरूलाई भन्दछु, जसले मेरो वचन सुन्छ र मलाई पठाउनु हुनेमाथि विश्वास गर्छ ऊ न्यायमा पर्ने छैन भन्नुभएको छ। उसँग अनन्त जीवन हुन्छ, मृत्युबाट जीवनमा सरिसकेको छ। त्यो भयो ख्रिस्टको न्याय। दोस्रो न्याय चाहिँ विश्वासीहरूको आफ्नै न्याय। यो चाहिँ पहिलो कोरिन्थी 11 छ, यो 1:11 हुनुपर्ने है, त्यो मिस्टेक सच्याउनु चाहिँ पहिलो कोरिन्थी 11 हामी पल्टाउँ। अनि यहाँ चाहिँ विश्वासीहरूले आफैलाई गर्ने न्यायको बारेमा लेखिएको छ। सन्दर्भ छ प्रभु भोज। प्रभुसँग हामी हिँडिरहेको छ कि छैन? प्रभु भोजमा चाहिँ म प्रभुसँग हिँडिरहेको छु भन्दै हामी चाहिँ त्यो टेबलबाट खान्छौँ, त्यो कचरोबाट पिउँछौँ। सङ्गतिको सवाल हो त्यो। मुक्ति पाउनलाई हामीले प्रभु भोज खाँदैनौँ। मुक्ति पाइसकेकाहरूले चाहिँ प्रभु येशूसितको सङ्गतिको लागि चाहिँ प्रभुले दिनुभएको यो एउटा सहायता हो। अनि आफूलाई जाँच्नुपर्छ भनेको छ। यो भनेको के हो? यो भनेको चाहिँ त्यहाँ हामी पढ्छौँ, किनकि हामीले आफैलाई जाँच्यौँ भने हाम्रो न्याय हुने छैन। तर संसारसँगै 32 हामी पनि दोषी ठहरिन नपरोस् भनेर हाम्रो न्याय गरिँदाखेरि प्रभुबाट हामी ताडना पाउँछौँ। यहाँ चाहिँ के सिक्छौँ भने, परमेश्वरले चाहिँ आफ्नो छोराछोरीहरूले पापसित ठिक तरिकाले व्यवहार गरेको परमेश्वर चाहनुहुन्छ। किनभने हामी हाम्रो बुवा जस्तै हुनुपर्छ, पापसँग जसरी व्यवहार गर्नुपर्छ हामीले पनि गर्न पर्छ, सिक्नुपर्छ। भनेको मतलब मेरो जीवनमा कुनै पापको समस्या छ भने मैले त्यसलाई व्यवस्था गर्नुहुन्न, अथवा त्यो गम्भीर कुरो होइन भनेर बहाना गर्नु हुँदैन, अथवा मैले झन् त्यसलाई ढाक्न खोज्नु हुँदैन। पाप यस्तो कुरा हो जसलाई मानिलिनुपर्छ, स्वीकार गरिनुपर्छ, परमेश्वरको सामु जाहेर गरिनुपर्छ। अर्थात् मैले आफैलाई न्याय गर्नुपर्छ र भन्नुपर्छ, प्रभु म दोषी छु, मैले तपाईँको विरुद्धमा पाप गरेको छु, मैले गल्ती गरेको छु, येशु मेरो निम्ति मर्नुभएकोमा म तपाईँलाई धन्यवाद दिन्छु, मलाई क्षमा दिनुभएकोमा धन्यवाद छ। यसरी चाहिँ हामीले न्याय गर्नुपर्छ। अनि त्यसैले मानिसले आफूलाई जाँचोस् भनेको छ। अनि न्याय गर्ने चाहिँ विश्वासीले नै हो त्यसैले। अनि उसले कसलाई न्याय गर्ने हो? आफैलाई हो, भर्खर पढ्यो। अनि न्याय गर्ने ठाउँ कहाँ हो? कुनै पनि ठाउँ, विश्वासी जहाँ छ त्यहीँ। कहिले हो? जीवनभरि, हरेक दिन, पल पलमा। खालि प्रभोज लिने अगाडि होइन नि त्यो, हामी त तयार भएर आउनुपर्छ त्यो दिन। अनि हामी चाहिँ भनेको मतलब पल पलमा नै आफूलाई न्याय गर्दै जिउनुपर्छ। कुनै रीति होइन यो आफूलाई जाँच्ने भनेको। भजन सङ्ग्रह 139 ज्यादै सुन्दर छ यसको सन्दर्भमा, अनि विश्वासी जनलाई चाहिँ धेरै मद्दत हुन सक्छ यसबाट। मलाई चाहिँ हुन्छ। भजन सङ्ग्रह 139 भजनसँग 139 चाहिँ परमेश्वर सर्वज्ञानी हुनुहुन्छ भन्ने उहाँको विशेष गुणलाई जोड दिएको छ। अनि उहाँको गुणको यो मनन गर्दै 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 चाहिँ विश्वासीले चाहिँ भन्छ, अब मलाई जाँच्नुहोस् हे प्रभु। 139:23-24, हे परमेश्वर मेरो जाँच पडताल गर्नुहोस् र मेरो हृदयलाई जान्नुहोस्, मलाई जाँच्नुहोस् र मेरा विचारहरू बुझ्नुहोस्, अनि हेर्नुहोस् कहीँ ममा दुष्ट चाल पो छ कि, र मलाई अनन्तको मार्गमा डोर्याउनुहोस्। यसको मतलब यो विश्वासीलाई चाहिँ के इच्छा छ, ऊ चाहिँ कुनै पनि कुरो प्रभु र आफ्नो बीचमा चाहिँ राख्न चाहिरहेको छैन, जुन कुरा चाहिँ प्रभुलाई मन पर्दैन। थाहा भएको सबै उसले स्वीकार गरिसक्यो, तै पनि उसलाई चाहिँ कतै कस्तो कस्तो लागिरहेको छ। अनि उसले भन्छ, अब मैले चाहिँ मैले अब म आफैले पनि अब आफूलाई जाँच्न सकिरहेको छैन, प्रभु अब तपाईँले मलाई सहायता गर्नुहोस्, कहीँ गडबड सजोस् छ मलाई हेर्नुहोस्। अनि त्यति भनेर चाहिँ ऊ हिँड्छ, अनि त्यसपछि चाहिँ 5 मिनटमा हुनसक्छ, 5 घन्टामा हुनसक्छ, त्यही हप्ता हुनसक्छ, प्रभुले देखाउनुहुन्छ। यो चाहिँ एउटा विश्वासीले चाहिँ आफ्नो जीवनमा गरिरहनुपर्छ। ए खै केही पनि दोषी देख्दिनँ क्या, आफूलाई म ठिकै हुनुपर्छ, अँ त्यसरी हिँड्दैन विश्वासी। एक त आफूलाई जान्छ, आफूलाई थाहा भएको कुराहरू उसले स्वीकार गर्छ, तर अर्को थाहा नभएको कुराको लागि पनि प्रभुको सामु उसले चाहिँ मलाई जाँच्नुहोस् भन्छ। जीवनभरि यो गरिरहनुपर्छ, हरेक दिन गर्नुपर्छ। यसको नतिजा के हुन्छ त यो न्याय गर्दा? अब आफूलाई न्याय नगर्ने विश्वासीलाई के हुन्छ? पहिलो कुरा 11 अध्याय, फेरि पल्टाउँदा त्यहाँ अलिकति ध्यान पुगेन जस्तो, 1 कुरन्थी 11 अध्याय, को 11 अध्यायमा चाहिँ 31 पदमा चाहिँ आफूलाई जाँच्यो भने के हुन्छ भनेछ, 32 पदमा चाहिँ आफूलाई जाँचेन भने के हुन्छ भनेछ। आफूलाई जाँच्यो भने चाहिँ 31 पद, किनकि हामीले आफूलाई जाँच्यो भने हाम्रो न्याय गरिने छैन, यसको मतलब हामीलाई क्षमा हुन्छ। 1 योहन्ना 1:9, हामीले पाप स्वीकार गर्यौँ भने विश्वासको सवाल दियौँ, उहाँ विश्वास योग्य हुनुहुन्छ, धर्मी हुनुहुन्छ, हामीलाई सबै पापबाट र अधर्मबाट शुद्ध पार्नलाई। तर गरेन भने चाहिँ के हुन्छ, 32 पदमा ल्याएछ, तर संसारसँगै हामी पनि दोषी ठरिन नपरोस् भनेर हाम्रो न्याय हुन्छ। अनि कस्तो न्याय हो यो? न्याय गरिँदाखेरि प्रभुबाट हामी के पाउँछौँ? ताडना पाउँछौँ। ताडना भनेको दण्ड होइन, दण्ड त अविश्वासीहरूले पाउँछ, ताडना भनेको चाहिँ हामीलाई तालिम हो, हामीलाई शिक्षा हो, हामीलाई सुधार्नको लागि लक्ष्य हो। परमेश्वरको प्रेमले आफ्नो छोराछोरीलाई गर्ने व्यवहारलाई चाहिँ ताडना भनेको छ। अब अर्को न्यायलाई हेर्नेछौँ, त्यो चाहिँ हो ख्रिस्टको न्याय असर। दुईटा न्यायहरू हेरेमै, ख्रिस्टको न्याय, विश्वासीको आफ्नै न्याय, अब चाहिँ ख्रिस्टको न्याय आसन चाहिँ के हो? यो चाहिँ विश्वासीहरूको न्याय हो चाहिँ। अनि ख्रिस्टको न्याय आसनको सवाल चाहिँ मुक्तिसँग छैन, यसको सरकार चाहिँ इनामहरूसँग छ। एकदम महत्वपूर्ण बुझ्नुपर्ने कुरा, त्यस न्यायमा संलग्न मुद्दा भनेको चाहिँ विश्वासीको कामहरू हो। किनभने 2 कुरिन्थी 5:10 यसरी लेखिएको छ, म पढ्छु, किनकि शरीरमा गरिएका पापहरूका निम्ति चाहे असल होस् चाहे खराब, हरेकले जे गरेको छ त्यस अनुसार फल पाउनलाई हामी सबै ख्रिस्टको न्याय आसनका सामु देखा पर्नु पर्छ। माफ गर्नुहोस् है, 2 कुरिन्थी 5 हेर्नु त एकचोटि, यहाँ गलत टाइप भयो कि जस्तो लागेको छ, त्यही त 2 कुरिन्थी 5:10, जुन ठाउँमा पापहरू भनेर यहाँ टाइप भएको छ यो गलत हो। 2 कुरिन्थी 5:10, किनकि शरीरमा गरिएका कामहरूको निम्ति, विश्वासीहरूको पापहरूको न्याय त भइसक्यो, क्रुसमा भइसक्यो, ख्रिस्टले भोग्नु भयो। ख्रिस्टको न्याय आसनमा चाहिँ हाम्रो पापहरूको न्याय हुने होइन, हाम्रो कामहरूको कस्तो किसिमको छ, इनाम पाउन लायक छ कि छैन है। अनि रोमी 14:10 पनि त्यो कुरा उल्लेख छ, तर तिमी किन आफ्नो भाइको न्याय गर्छौ, वा किन आफ्नो भाइलाई तुच्छ ठान्दछौ, किनकि हामी सबै ख्रिस्टको न्याय आसनको सामु उभिनेछौँ। अनि त्यसैले पहिलो कोरिन्थी 4:5 पनि पढ्छौँ, तर यहाँ के बुझ्न मिल्छ भने न्याय गर्ने चाहिँ प्रभु येशू ख्रिस्ट आफै हुनुहुन्छ, न्याय गरिने चाहिँ केवल विश्वासीहरू मात्र हुन्, अनि न्याय चाहिँ कहाँ हुनेछ भने ख्रिस्टको सामुमा हो, यो चाहिँ स्वर्गमा हो, हामी हावामा उठाइ लगिसकेका हुन्छौँ। त्यसैले ऱ्याप्चर पछि हो, ऱ्याप्चर पछि हो भन्ने कुरा चाहिँ पहिलो कोरिन्थी 4:5 हामीलाई देखाउँछ। यहाँ पढ्छौँ, यसकारण प्रभु नआउन्जेल समयभन्दा पहिले कुनै कुराको न्याय नगर। उहाँले अन्धकारमा लुकेका कुराहरू उज्यालोमा निकाल्नुहुनेछ र हृदयहरूका विचारहरू प्रकट गरिदिनुहुनेछ, अनि तब हरेकले परमेश्वरबाट प्रशंसा पाउनेछ। त्यसैले त्यो समयभन्दा अगाडि चाहिँ हामीले न्याय नगरौँ भनेछ, र पहिलो वाक्यांशमा छ यसकारण को नआउन्जेल प्रभु नआउन्जेल, त्यसैले यो आगमन चाहिँ ऱ्याप्चरको कुरा गर्दैछ, हामीलाई लिन जुन बेला आउनुहुन्छ त्यो बेलामा चाहिँ यो ख्रिस्टको न्यायसन बस्नेछ, अनि त्यो त्यसको बयान चाहिँ ठ्याक्कै 3 छ, यो सन्दर्भसँग जोडिएको छ। पहिलो कोरिन्थी 3 पढाउँ त यस न्यायको नतिजा चाहिँ के हुनेछ, 3:14 लेखिएको छ, कुनै मानिसको काम, यो चाहिँ विश्वासीको काम, अविश्वासीको होइन, विश्वासीको काम जो उसले त्यसमाथि बनाएको छ, एउटा निर्माण गर्ने कामसँग तुलना गरिएको छ विश्वासीको कामलाई, त्यो काम रहिरह्यो भने उसले के पाउनेछ, इनाम पाउनेछ, अनि कसैको काम जलिजान्छ भने उसले मुक्ति गुमाउनेछ, होइन त हो होइन, कोही कोही निदाउनु भएको छ कि भनेर सोध्दैछु तपाईँहरूलाई, कसैको काम जलिजान्छ भने उसले हानि भोग्नेछ तर ऊ आफै चाहिँ बाँच्नेछ, तर आगोबाट उम्के जस्तो। पहिलो कोरिन्थी 3:15 चाहिँ यति स्पष्ट छ कि एउटा विश्वासी अविश्वास योग्य भए पनि उसले मुक्ति चाहिँ गुमाउँदैन, किनभने मुक्ति चाहिँ सित्तैमा पाएको वरदान हो, यो उसले चाहिँ कमाएको होइन, उसको कामको प्रतिफल होइन, उसको काम चाहिँ उसले विश्वास गरेपछिको कामहरूको चाहिँ उसले इनाम चाहिँ पाउन सक्छ, तर काम बिगारेर मुक्ति चाहिँ गुमाउँदैन, इनाम चाहिँ गुमाउँछ। त्यसैले त्यो खण्डमा पनि हामीले हेऱ्यौँ है, अब अर्को एउटा हेर्नेछौँ, त्यो चाहिँ जातिहरूको न्याय है, यो चाहिँ मत्ती 25 एकचोटि पठाउँ, मत्ती 25 मत्ती 25 31-32 तर जब मानिसका पुत्र आफ्नो महिमामा आउनेछन् र सबै पवित्र दूतहरू पनि उनको साथमा आउनेछन्, तब उनी आफ्नो महिमाको सिंहासनमा बस्नेछन्। 32 अनि सबै जातिहरू उनको सामु भेला गरिनेछन्। जातिहरू भनेको चाहिँ अन्य जातिहरूको कुरा हुँदैछ, याद गर्नुहोस् है, बाइबलमा एकदम स्पष्ट छुट्याउँछ मान्छेको वर्गहरू 3 छन्, यहुदी, अन्य जातिहरू र परमेश्वरको मण्डली। ख्रिस्टको न्यायसन चाहिँ परमेश्वरको मण्डलीको लागि हो, यहाँको न्याय चाहिँ अन्य जातिहरूको हो, दोस्रो आगमनमा हुने हो यो चाहिँ, अनि किनभने 31 दोस्रो आगमनको कुरा छ, 29-30 पनि, 32 जातिहरू भनिएको छ, अनि 34 त्यो न्यायलाई यसरी बयान गरेको छ, तब राजाले आफ्नो दाहिने हातपट्टि हुनेहरूलाई भन्नेछन्, मेरा पिताका धन्य जनहरू हो, आओ संसारको उत्पत्तिदेखि तिमीहरूका निम्ति तयार पारिएको राज्यको अधिकारी हो, त्यसैले न्याय गरिने चाहिँ अन्य जातिहरू हुन् जो चाहिँ ख्रिस्टको दोस्रो आगमन हुँदाखेरि उनीहरू बाँचिरहेका हुन्छन्। अब एउटा कुरा के याद गर्नुहोस् भने दोस्रो आगमन हुँदाखेरि थुप्रै मानिसहरू चाहिँ त्यही आगमनमै मर्छन् जो चाहिँ इजरायललाई नष्ट गर्नलाई चाहिँ तम्सिरहेका हुन्छन् उनीहरू चाहिँ मर्छन्। प्रकाश 19 अध्यायमा अनि चराहरूलाई चाहिँ बोलाइएको छ मासु खान आऊ भनेर, भयानक दृश्य हुनेछ त्यो चाहिँ। अनि तर सबै अन्य जातिहरू नै त्यहाँ चाहिँ इजरायललाई नष्ट गर्छु भनेर चाहिँ त्यहाँ ढुगेर बसिरहेको हुँदैन, त्यसैले बचेका थुप्रै अन्य जातिहरू हुन्छन् तर कोही कोही विश्वासी हुन्छन् कोही कोही अविश्वासी हुन्छन्। अब उनीहरूलाई छुट्याउनु पर्यो, को को चाहिँ हजार वर्ष राज्यमा छिर्ने र को नछिर्ने। यो न्याय चाहिँ कहाँ हुनेछ यहाँ स्पष्ट छ, यो पृथ्वीमा हुनेछ। त्यसैले यो ठुलो सेतो सिंहासनको न्याय होइन, धेरैले चाहिँ यो न्यायलाई ठुलो सेतो सिंहासनको न्यायसँग चाहिँ अल्मल्याउने गरेको पाइन्छ। यो पृथ्वीमै हुने हो, संकटकालमा बचेकाहरूको न्याय हो। न्याय कहिले हुनेछ यहीँ पढ्यौँ, दोस्रो आगमनको घडीमा हुनेछ अथवा भएपछि हुनेछ लगत्तै। नतिजा के हो, भेडाहरू भनेको छ विश्वास गर्ने अन्य जातिहरू राज्यभित्र प्रवेश गर्नेछन्, बाख्राहरू अर्थात् मुक्ति नपाएका अन्य जातिहरू चाहिँ आगोमा नष्ट गरिनेछन् अनन्तको लागि। त्यो चाहिँ मत्ती 25:41 पदमा छ। त्यसपछि उनले ती देब्रे हातपट्टि हुनेहरूलाई पनि भन्नेछन्, हे श्रापितहरू हो मदेखि त्यस अनन्त आगोभित्र जाइहाल जो चाहिँ शैतान र त्यसका दूतहरूको निम्ति तयार पारिएको छ। अब ठुलो सेतो सिंहासनको चाहिँ अध्ययन चाहिँ हामी अर्को क्लासमा हामी गर्नेछौँ। हामी 15 मिनट ब्रेक लिएपछि अनि त्यो नै हाम्रो अन्तिम क्लास पनि हुनेछ। त्यसैले यो एकदम महत्त्वपूर्ण अध्ययनहरू गर्न पाएकोमा प्रभुलाई हामी धन्यवाद दिउँ है। प्रभु हामीलाई यसरी यसरी विस्तृत रूपमा भविष्यका न्यायहरूको बारेमा अनि आज तपाईँको आगमनको दुई चरणहरूको बारेमा हामीलाई खुलस्त यसरी जान दिनुभएको छ अनि यी कुराहरू बुझेर हामी गम्भीर हुन सकौँ, हामी आफ्नो जीवन र तपाईँसितको हाम्रो सम्बन्धमा सङ्गतिमा हामी शर्म नपरौँ भनेर हामी तपाईँमा रहिरहन र कामहरू रहिरहने काम हामी गरौँ र हामी इनाम पाउँ, इनाम पाउने बेलामा हामी हानि भोग्नु नपरोस् भनेर हामीलाई यो शिक्षाहरू दिनुभएको छ। प्रभु तपाईँलाई धन्यवाद छ, तपाईँको प्रेम र वास्तव हामीलाई मुक्ति मात्र दिनुभएन अझ हामीलाई इनाम पनि दिने तपाईँको इच्छा छ। त्यो दिन हामी तपाईँलाई खुसी पार्न चाहन्छौँ। तपाईँले दिनुभएको जे यो जीवन छ, यो शरीर छ, हाम्रो स्वास्थ्य छ, जे जति सम्पत्ति सिपहरू दानहरू आत्मिक अनि अवसरहरू जे जति छन् सम्पूर्णले प्रभु तपाईँको सेवामा प्रयोग गर्न हामीलाई त्यसरी एकदम एकाग्र हुनको लागि हामीलाई सहायता गरिदिनुहोस्। हामीलाई दायाँ बायाँ अन्य कुराहरूमा ध्यान खिच्ने कुराहरूबाट पनि हामीलाई जोगाउनुहोस्। यी वचन हाम्रो हृदयमा राख्न सकौँ, तपाईँको आशिष होस्। अनि नबाँचेको हाम्रो बिचमा अझ कोही हुनुहुन्छ भने प्रभु कायल पार्नुहोस्, त्यो भयानक दण्डबाट उहाँहरू बच्नुपर्छ भनेर उहाँले महसुस गर्न उहाँको आँखा खोलिदिनुहोस् प्रभु। यसपछिको क्लासमा पनि तपाईँको विशेष आशिष माग्दछौँ र यस आराम बातचित सबको लागि धन्यवाद छ प्रभु यीशुको नाममा।